कहिले समतल सागर भइरहिरहन्छ, कहिले छाल भई उर्लिदिन्छ, सम्हाल्नै गाह्रो बोझन बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन, बहकिने मन।
नमस्कार, स्वागत छ तपाईँलाई कार्यक्रम बहकिने मनको यो अर्को श्रृङ्खलामा। सामुदायिक सूचना नेटवर्क सीआईएनको उत्पादन रेडियो कार्यक्रम बहकिने मनको अर्को श्रृङ्खलाको साथमा उपस्थित भएको छु म महावीर विश्वकर्मा, अनि यो सिसा पारिपट्टि बस्नु भएको छ सुनिल राज भारत। बहकिने मनको आजको श्रृङ्खला अलिकति भिन्न हुनेछ, अलिकति भिन्नै हुनेछ, त्यो बनाउन रहर भयो मलाई या इच्छा जाग्यो भनौँ। जीवनसँग अलिकति नजिक भएर कुरा गर्नेछौँ आज हामी। तपाईँको मुक्तक पनि लिने छैनौँ, तपाईँको फोन पनि लिने छैनौँ, तर जिन्दगीसँग नजिक भएर जिन्दगी नै के हो, किन कहिलेकाहीँ हामीलाई व्यर्थ लाग्छ जिन्दगी भन्ने विषयमा कुरा गर्छौँ। मैले केही किताबहरू पढेको छु, जीवन के हो, प्रेम के हो, यस्ता किताबहरू। यो किताबहरूमा ओशोका विचारहरू छन्, म ती विचारहरू आज तपाईँलाई सुनाउन भनेर आएको छु। उनका चेलाहरूले सोधेका जवाफमा, उनका अनुयायीहरूले सोधेको प्रश्नमा उनले दिएका जवाफहरू, जुन के सान्दर्भिक होला भन्ने पनि लागेको छ। जीवन बिताउने क्रममा कहिलेकाहीँ हामी हडबड आउँछौँ, हिँडिरहे रहँदा पनि जिन्दगीले निकै पछाडि छोड्यो भन्छौँ। त्यसैले पनि के आज म तपाईँलाई पनि यो उपयुक्त त होला नि भन्ने सोचेर नै केही कुराहरू लिएर आएको छु र तपाईँलाई सुनाउँछु म त्यही कुराहरू जुन ओशोले बताएका कुराहरू हुन्, जवाफ दिएका कुराहरू हुन्। प्रेम के हो, जीवन के हो, यी दुईवटा किताबहरूबाट मैले लिएर आएको छु यी कुराहरू। म सबैभन्दा अघि बढ्छु जीवन के हो यो विषयमा उनले भनेको कुराबाट। जीवन के हो त, जीवन के हो भन्ने थाहा छ भनेर ढुक्क परेर बस्दा जीवनले वास्तविकता बुझाउन चारैतिरबाट हजार किसिमले इसारा गर्दछ, तर हामी त्यसलाई देख्दैनौँ। हजारौँ खबर पठाउँछ तर त्यो पनि सुन्दैनौँ। हजारौँ कुरा प्रत्यक्ष भएर पनि हामी अन्धा भएर देख्न सक्दैनौँ। हजारौँ सुरका गीत गाउँछ तर त्यो हाम्रो कानले सुन्दैन। ऊ हजारौँ रूपहरूमा आउँछ तर हामी त्यसलाई अँगालो मार्न सक्दैनौँ, किनकि हामी जानी फकार छौँ भन्ने भ्रममा छौँ। त्यसलाई थाहा पाउन हामी न आँखा उगार्छौँ, न हात पसार्छौँ, न कानले सुन्छौँ, न त आफ्नो प्राणलाई त्यस दिशातर्फ लगाउँछौँ जताबाट जीवन जान्न सकिने हुन्छ। अझ आश्चर्यको कुरा त के छ भने हामी जीवनलाई कति पनि बुझ्दैनौँ, तै पनि हजारौँ किसिमले त्यसको निन्दा गर्दछौँ र त्यसलाई गाली गर्दछौँ। त्यसका हजारौँ भूल खोज्दछौँ, जीवनमा हजारौँ काँडा खोज्दछौँ। जसलाई जीवनको एउटै फुलको पनि पत्ता छैन तिनीहरू काँडाको रास लगाउँछन्, अनि जसलाई उजेलीको एक धरको उपलब्ध हुँदैन तिनी अन्धकार जम्मा गरिरहेका हुन्छन्। हामी यस्ता छौँ भने हाम्रो जीवनमा क्रान्ति कसरी हुन सक्ला? एउटा सानो कथाका माध्यमबाट यी सूत्रहरूबारे चर्चा थाल्न चाहन्छु। मैले सुनेको छु एकजना सम्राट एक दिन आफ्नो राज्यको किनाराको बाटो भएर जाँदै थिए। ती सम्राट त्यो बाटो भएर कहिले हिँडेका थिएनन् जहाँ दुर्गम पहाड पर्वत थियो र त्यहाँको साँगुरो घाँटीमा केही मानिसहरू बसोबास गर्दा रहेछन्। सो ठाउँ आफ्नो राज्यभित्र पर्ने थाहा भए पनि ती सम्राट कहिल्यै त्यता गएका थिएनन् र अहिले गएपछि त्यहाँको दशा देखेर छक्क परे, किनकि त्यहाँका मानिसहरू घर बनाएर बस्दा रहेनछन्, किनभने उनीहरूलाई घर बनाउने सिप्नै थाहा थिएन। उनीहरू रुखमुनतिर सुत्दथे र पानी परेको बेलामा पहाडका चट्टान मुनि बसेर जोगिन्थे। तिनलाई घर बनाउने सिपको अत्तोपत्तो थिएन र तिनले कहिले घर देखेका पनि थिएनन्। ती कहिले मैदानतिर ओर्लिएका थिएनन्, न त मैदानभन्दा माथि पहाडतिर उक्लिएका थिए। राजाले राजधानी फर्केपछि आफ्नो सबभन्दा ठूलो वास्तुकारलाई बोलाएर पहाडमा गएर सबभन्दा ठूलो महल बनाउन आज्ञा गरे, जसमा त्यहाँका मानिसहरू बसोबास गर्न सकुन् र घर बनाउने सिप पनि सिक्न सकुन्। त्यो वास्तुकार त्यस पहाडको गाउँ पुग्यो र महल तयार गर्ने योजना बनाउन थाल्यो। राजाले त्यहाँ ज्यादै ठूलो महल बनाउन अराएका थिए, जसको निर्माण गर्न धेरै मानिसको आवश्यकता पर्दथ्यो। तर धेरै मानिस बाहिरबाट त्यहाँ पुर्याउन गाह्रो थियो। वास्तुकारले त्यही ठाउँका मानिसहरूलाई महल बनाउने काममा लिने विचार गर्यो, किनभने त्यसो गर्नाले त्यहाँका मानिसहरूले घर बनाउने तरिका सिक्न पाउने थिए। वास्तुकारले आफ्नो योजना बमोजिम पहाडका मानिसहरूलाई जम्मा पारेर सम्राटले आफूलाई त्यहाँ तिनैको बसोबासका निम्ति ठूलो महल बनाउन पठाएको भन्ने कुरा गर्यो। यस्तो कुरा सुनेर ती मानिसहरू हाँस्न थाले र महल भन्ने कुनै कुरै हुँदैन, यसैले त्यस वास्तुकारले फटा कुरा चलाएको भन्ने माने। घरै नदेखेकालाई घरको कुरा बुझाउन साह्रै गाह्रो थियो। पहाडका सबै मानिसहरू हाँस्न थाले र त्यो वास्तुकारलाई छलकपटी र षड्यन्त्रकारी मान्न थाले, जो गरिब र सोझा मानिसहरूलाई भड्काउन आएको थियो। घर कहिले देखिएको र सुनिएको छ? त्यहाँ त घर नदेखेका र नसुनेकाकै भिड जम्मा भएको थियो। तिनका बीचमा एक्लो वास्तुकार असजिलोमा परेको थियो। त्यस वास्तुकारले आफ्नो जीवनमा धेरै घर दरबार बनाएको थियो, तर त्यहाँका व्यक्तिहरूलाई घर के हो भनेर बुझाउन आछु आछु परिरहेको थियो। त्यस्तो परिस्थितिमा पनि वास्तुकारले हिम्मत हारेन र घर बनाएर तिमीहरूलाई देखाउँछु अनि मात्रै कुरो बुझ्नेछौ भनेर उनीहरूलाई सम्झायो। वास्तुकारले घर बनाउन चाहिने के मानिसहरू छान्यो। घर बनाउन राजाले थुप्रै धन खर्च गर्न लागेको थाहा पाएर सबै त्यहाँका व्यक्तिहरू घर बनाउने काममा मजदुर हुन चाहन्थे, तर सबैलाई त्यो काममा लगाउन नसकिने भयो। एक त घर बनाउने काममा ज्यादै धेरै मजदुर आवश्यक थिएनन्, अर्को कुरा तिनीहरू त्यति सिपालु र बुद्धिमानी पनि थिएनन्। घर बनाउने काम सुरु भयो। घर आधा जति बनिसकेपछि विरोधीहरू राति पुगेर त्यसलाई भत्काउने गर्न थाले। जसको निम्ति त्यो घर बनाइदिए थियो तिनै त्यो भत्काउन रातो दिन लागि पर्दथे। धेरै मुस्किलले ती विरोधीहरूलाई घर बनाइसक्ने र त्यसपछि उनीहरूलाई मन नपरे भत्काइने कुरामा राजी पार्न सकियो। आधा आधी जति घर बनेको मात्र के थियो, गाउँका वरिपरिका मानिसहरूले त्यो घर गाउँलेहरूको निम्ति नभई वास्तुकारले आफ्नै निम्ति बनाएको हो भन्ने हल्ला फिजाउन थाले, किनभने उनीहरूको धारणामा कुनै मानिस पहाड पारिपुगेर अरूको सेवाका निम्ति घर बनाउन पुग्न सक्दछ भन्ने कुरा अनपत्यारिलो थियो। अरूको निम्ति कसैले के गर्दछ र गाउँलेको निम्ति नै त्यो घर बनाउन थालिएको हो भनेर वास्तुकारले धेरै सम्झायो, तर कसैले पत्याएनन्। वास्तुकारले सम्झाउन धेरै प्रयत्न गरे, तर गाउँले जवाब दिए, तर्कले सम्झाउनु व्यर्थ हो, यदि बुद्धि त हामीसँग पनि छ, हामी यो गाउँबाट अन्त भड्किन राजी छैनौँ। तर त्यस भिडमा एउटा बुद्धिमान मानिस रहेछ, त्यसले आफ्नो बुद्धिको उपयोग गर्दै भन्यो, यो मानिस सम्राटले घर बनाउन पठाएको भन्छ, यसो हो भने यससँग त्यसको कुनै प्रमाण त हुनुपर्दछ। यस्तो तर्क सुनेर गाउँलेहरूले सोधे, कुनै प्रमाण भए हामीलाई देखाऊ। यस्तो सुनेर वास्तुकारले आफ्नो प्रमाण लिएर आयो, तर त्यस इलाकाभरि नै पढ्न लेख्न जाने कोही थिएनन्। तिनीहरू भन्न थाले, हामीलाई मूर्ख बनाउने कोसिस नगरे, यस कागजमा त काला धर्का मात्र छन्, अरू केही छैन, प्रमाण कहाँ छ। जवाफमा वास्तुकारले भन्यो, यो मेरो प्रमाण हो, यसमा सम्राटले सही गरेका छन्, तर यहाँ त यो पढ्न जाने मानिसै रहेनछन्, यसले अप्ठ्यारो भएको छ। त्यसपछि गाउँलेहरू धोका दिएको भन्न थाले, प्रमाणपत्र भनेकामा केही लेखिएको छैन, कागजमा काला धर्काहरू मात्र छन्, पढ्न नजानेलाई अक्षर लेखिएको काला धर्काहरू भन्दा बढी नहुने भयो। त्यस्तो गाह्रो साह्रो परेको बेलामा भिडबाट एउटा मानिस निक्लेर आयो र भन्यो, म प्रमाणपत्र पढ्न सक्दछु। त्यसले वास्तुकारलाई एकान्तमा लगेर 1000 रुपियाँ दिएमा ऊ त्यो प्रमाणपत्र पढ्न सक्ने कुरा बतायो। आफ्नो प्रमाणपत्र सक्कली हुँदा हुँदै त्यस निम्ति कसैलाई घुस खुवाउन वास्तुकारले अस्वीकार गर्यो। यस्तो देखेर प्रमाणपत्र पढ्न आउने मानिसले भिडमा गएर त्यस प्रमाणपत्रमा केही पनि नलेखिएको हल्ला फिजाउन थाल्यो र वास्तुकार गाउँलेलाई धोका दिने र फटाई गर्न आएको भनेर आरोप लगायो। गाउँलेहरू वास्तुकारलाई उसले के बनाउन लागेको र कसका लागि बनाउन लागेको र लेखपढका कुरामा अल्मल्याउन आएको भनेर सोधपुछ गर्न थाले। आखिर त्यो महल पूरा बन्न सकेन र बने जति भाका इट्टा उखेलेर विरोधीहरूले फालिदिए। वास्तुकार केही सिप नलागेर त्यसै फर्कियो। यो कथा सुनेपछि हामी जस्तो जीवन बाँच्दछौँ त्योसँग यो ठ्याक्कै मिल्ने भएकोले मलाई घत लागेको हो, किनकि हामी पनि कथामा भनिए जस्तै जिन्दगी बाँच्दछौँ, तर जीव बनाउने कला भने हामीलाई थाहा छैन। पहिलो कुरा त जिन्दगी के हो भन्ने नै हामीलाई थाहा छैन, घर के हो त्यही थाहा छैन भने घर बनाउने कला कसरी थाहा पाउनु। कहिले कसैले आएर जिन्दगीलाई बुझेर त्यो यस्तो रहेछ भनेछ भने हामी त्यसलाई मान्दैनौँ, किनभने हामीले जिन्दगीबारे पुरा ज्ञान पाइसकेको भन्ठाउँछौँ। आफूले जानेको भन्दा भिन्न किसिमले जान्ने कोसिस गर्न अलिकति पनि राजी हुँदैनौँ। यस्तै कारणले गर्दा जिसस क्राइस्टलाई सुलीमा झुन्ड्याइन्छ र मनसुर जस्तो मानिसको हात गोडा काटिदिइन्छ, सोक्रेटस जस्ता मानिसलाई विष खुवाइन्छ। ती त यस्ता मानिस हुन् जो जिन्दगीको महलको हाल खबर ल्याउँछन्, तर हामी भने रिसले मुरमुरिन्छौँ, किनकि हामीले न त त्यस्तो जीवनबारे सुनेका छौँ, न देखेका छौँ र न मान्न राजी छौँ। जीवनका नयाँ सन्देश ल्याउनेहरूले आफ्नो सिद्धान्तका प्रमाणपत्र पनि साथै ल्याएका हुन्छन्। तर तिनमा हामी कागत र धर्काधर्के सिवाय अरू थोक केही देख्दैनौँ। प्रमाणपत्र चाहियो भनेर हामी भन्छौँ, तर तिमी हामीलाई कागत र धर्काहरू तिनी हामीलाई कागत र धर्काहरू देखाउँछौ। तिमी लेखपढको कुरा गर्दछौ, सोच्ने र विचार गर्ने कुरा गर्दछौ। जीवनको कुरा गरिरहँदा अर्को एउटा कुरा पनि मलाई यहाँनिर जोड्न मन लाग्यो। मानिस धनुमा चढाएको बाण हो, जुन चलाइयो भने परमात्मासम्म पुग्न सक्दछ, रोकियो भने धनुमै अड्किरहन्छ। हामी शरीरधारी आत्मा हौ, प्रयत्न गर्नेहौँ भने परमात्मासम्म पुग्न सक्दछौँ, अड्यौँ भने मसान बाहेक अन्त कतै पुग्दैनौँ। तर हामीले जन्मलाई नै सबै थोक मानेका छौँ। आमा बाबुबाट जन्म मिल्ने हो, तर जीवन कमाउने त आफै हो। अर्थात् जन्म अरूको कारणबाट हुन्छ भने जीवन चाहिँ आफैले पाउनुपर्ने हुन्छ। जीवन त खोज्नुपर्ने हुन्छ। जीवनको खोजी एउटा कला हो र जन्म लिने भनेको बिल्कुलै प्राकृतिक घटना हो, जसको कुनै ठूलो मूल्य हुँदैन। यति हो कि जन्म भएपछि जीवन मिल्न सक्दछ, तर करोडौँ करोडौँ मध्ये कुनै एउटा मानिसलाई मात्र जीवन उपलब्ध हुन सक्दछ। हामी सबै मरेरै बाँच्दछौँ र मरेरै मर्दछौँ। हामी त मात्र जन्मन्छौँ र मर्छौँ। जन्म र मृत्यु बीचको जुन लामो अवधि छ, त्यसैलाई हामी जीवन भन्ठान्छौँ। हामी धन जम्मा अवश्य गर्दछौँ, ज्ञानको सञ्चय पनि गर्दछौँ, पद प्रतिष्ठा पनि आर्जन गर्दछौँ, अनि जे जति आर्जन भएको छ त्यसैलाई हामी जीवन भनेर मान्दछौँ। जतिसुकै धन कमाए पनि जीवनसँग त्यसको के सम्बन्ध? जति शास्त्रहरूको ज्ञान पाए पनि र जतिसुकै ठूलो पण्डित भए पनि जीवन जान्ने कुरासँग पाण्डिताईको सम्बन्ध के छ? कसैले सारा संसार जितेर त्यसको सम्राट भए पनि अनि चन्द्रमा र तारासम्म पुगेर झन्डा गाडे पनि जीवनसँग तिनको सम्बन्ध के छ? मैले एउटा रसियन लोककथा सुनेको छु। मैले सुनेको कथामा एउटा कवि रुखमुनतिर बसेको छ। बिहानको समय छ, सूर्य उदाएको छ र त्यो कवि रुखमुनतिर बसेर कविता पढिरहेको छ। त्यहाँ अरू कोही पनि छैन, रुखमा एउटा काग मात्र बसेको छ। त्यो कवि पहिलो कविता पढ्छ। मैले सारा संसारको धन पाइसकेको छु, मैले सोलमनको सम्पत्ति पाइसकेको छु, म धन कुबेर भएको छु, मसँग सब थोक छ, जे जति पाउन सकिने हो मैले पाएको छु। यति कविता पढेर कवि चारैतिर हेर्दछ, यहाँ त कोही पनि छैन, एउटा काग मात्र रुखमा बसेको छ। त्यो काग बेसरी हाँस्छ र भन्छ, अनि के भयो त? कविले हडबडाएर हेर्यो, यहाँ त कोही पनि छैन, एउटा काग मात्र रुखमा बसेको छ। उसले विचार गर्यो, के यो काग हाँसेको हो? अनि के भयो त? मैले ठुल्ठुला मानिसहरूलाई कविता सुनाएको छु, अनि तिनले मेरा कविताको प्रशंसा गरेका छन्। तर त मूर्ख काग भने अनि के भयो त भन्छस्? त्यसको जवाफमा काग भन्छ, साँच्ची नै म भन्छु, किनकि मैले बुझे अनुसार धनको अज्ञान मानिसलाई छोडेर न पशुलाई हुन्छ, न चरालाई र न बोट बिरुवालाई। तिमी मानिसहरूको सामु त्यो कविताको मैले सोलमनको खजाना पाएको छु भन्छौ भने तिनीहरू ताली मार्ने नै छन्, किनभने तिनीहरू सोलमनको खजाना पाउने भित्री इच्छा राख्दछन्। तिनीहरू त्यति नै अज्ञानी छन् जति तिमी छौ। तिनको अज्ञानता कवितामा बन्दैन, तर तिम्रो अज्ञानता कविता बनेको छ। यसबाहेक अरू केही फरक छैन। काग फेरि भन्छ, तिमीले सारा खजाना पायो भने पनि के हुन्छ र? त्यसको जवाफमा कवि भन्छ, मूर्ख काग, त कुरा बुझ्दैनस्, तँलाई म अर्को कविता सुनाउँछु। भइगयो भइगयो, कविता अर्को भए पनि मान्छे त उही हो। उसले जति कविता रचे पनि मानिस त उही हो। उसको मन उही हो र लोभ उही हो। कवि अर्को कविता पढ्छ, मैले सारा पृथ्वी जितेको छु, म चक्रवर्ती सम्राट बनेको छु, यसैले अब म भन्दा माथि कोही छैन, सबै मेरा पाउमुनतिर छन्। काग फेरि हाँस्छ र भन्छ, यसले के भयो त? सारा मानिस तिम्रा पाउमुनि भए र तिमी सबैका मालिक भयो, तर यसले के हुने भयो त? अनि तिमीले के पाउँछौ? काका कुरा सुनेर कवि रिसायो र तेस्रो कविता पढ्न थाल्यो, मैले सारा शास्त्र पढिसकेको छु, मैले गीता कुरान उपनिषद र बाइबलहरू सबै पढिसकेँ, भए जति ज्ञान मैले प्राप्त गरेँ, अब म भन्दा ज्ञानीहरू कोही छैन, म सर्वज्ञ भएको छु, मलाई सबै कुरा थाहा छ। कविको तेस्रो कविता सुनेपछि काग बोल्न थाल्छ, यसलाई पनि छोड, त्यति भएर पनि के भयो? तिमीले सबै थोक थाहा पायौ, त्यसबाट पनि के हुन्छ र? सबै थोक थाहा पाएर पनि एउटा कुरा भने तिमीले जान्न बाँकी रहेछ। तिमीले सबै धन पायौ, तर एउटा धन पाउन बाँकी रहेछ। तिमीले सारा साम्राज्य पायौ, तर एउटा अर्को राज्य पाउन बाँकी रहेछ। काग आफ्नो कुरा भन्दै थियो, कवि भने आफ्ना कविता मिल्काएर हिँड्यो। त्यसै बेला त्यस कागलाई अर्को कागले सोध्यो, तैँले हरेक कुरामा त्यसले के भयो त मात्रै भनिस्, कस्तो कविता पढेको भए तैँले तारिफ गर्थिस्? पहिलो कागले जवाफ दियो, जीवनको एउटै कविता हुन्छ र त्यो जीवनलाई जान्ने। न धन जानेर कविता तयार हुन्छ, न यस जानेर, न पाण्डित्य जानेर। जीवनको कविता एउटै हुन्छ र त्यो जीवन जानेर मात्र रचन सकिन्छ। त्यो कविलाई त्यस्तो कविताबारे थाहा रहेनछ। जबसम्म त्यस कविले जीवन जानिने कविता भन्दैनथ्यो, तबसम्म म भनिरहने थिएँ त्यसले के भयो त?
जिन्दगी यो उत्सव हो, वरदान ईश्वरको, सृष्टिका सृजना आफ्नै बुझौ मूल्य यसको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको सृष्टिका सृजना आफ्नै बुझौ मूल्य यसको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको जिन्दगी यो उत्सव हो वरदान ईश्वरको मानवताको खै त चर्चा नवयुगको उमङ्गमा बाँडिए मानिस किन जात देश रङ्गमा मानवताको खै त चर्चा नवयुगको उमङ्गमा युद्धले होइन बुद्धले भोलिको सन्ततिले शान्तिले अनन्त सम्म बाँच्नु छ
जीवनकै कुरा गरिरहेका छौँ आज हामी तपाईँ हामी धेरैजना कहिलेकाहीँ जीवन व्यर्थ भयो केही पनि गर्न सकेन भन्छौँ जीवन व्यर्थ लाग्छ के गर्ने त के गरौँ त्यति बेला म भनेर सोधेको प्रश्नमा उसले दिएको जवाफ म अघि सार्छु जीवन खाली किताब हो खाली पन्ना हो खाली पन्ना त सार्थक हुन्छ व्यर्थ होइन केवल खाली हुन्छ त्यसमा तिमी के लेख्छौ त्यसमा निर्भर गर्छ त्यसमा गाली लेख्न सक्छौ गीत लेख्न सक्छौ धेरै जसो मानिस गालीका कुराहरू लेख्छन् फेरि पछुताउँछन् र रुन्छन् थोरै मानिसले मात्र त्यसमा गीत लेख्छन् आनन्दमग्न हुन्छन् नाच्छन् उत्सव मनाउँछन् जसले गालीका कुरा लेख्छन् उनीहरूलाई म गृहस्थ भन्छु जसले गीतका पङ्क्ति लेख्छन् उनीहरूलाई म सन्निष्ठ मान्छु सबै कुरा तिम्रो हातमा छ तिम्रै हो हात कलम तिम्रो साथमा छ मसी तिम्रै हातमा छ जीवनको किताब तिम्रो हातमा छ तिमी भन्छौ जीवन व्यर्थ लाग्छ लाग्छ नै गलत सलत लेख्यो भने जीवन व्यर्थ त लाग्ने नै भयो बिना सुझबुझ लेख्यो भने व्यर्थ नभएर के होला मुल्ला नसरुद्दिनको गाउँमा ऊ मात्र पढे लेखेको मानिस हो मानिसहरू उसलाई नै चिठी लेख्न लगाउन आउँछन् एक दिन एउटा मान्छे चिठी लेखाउन आयो मुल्लाले भने आज म लेख्न सक्दिनँ मेरो खुट्टा दुखेको छ त्यो मानिसले भने खुट्टा दुखेको छ ठिक छ तर चिठी लेख्नमा त्यो कसरी बाधक भयो चिठी हातले लेख्ने कि खुट्टाले तिमी त मजाले तमाखु खाएर बसिरहेका छौ तमाखु खान सक्छौ भने चिठी लेख्ने कलम किन समाउन सक्दैनौ चिठी लेख्न जरुरी छ मेरी पत्नी माइत गएकी छ चिठी पठाउन जरुरी छ केही खबर पठाउनु छ मुलाले भने भाइ मलाई माफ गर धेरै कचकच नगर खुट्टा एकदमै दुखेको छ त्यो चिठी लेखाउन आउने मानिस पनि कम जिद्दीवाल रहेनछ उसले भन्यो स्पष्ट गर तिम्रो खुट्टासित लेखनीको के सम्बन्ध छ कागज मैले ल्याएको छु कलम मैले ल्याएको छु कलमले लेख्ने काम मात्र तिम्रो हो हातमा थमाइदिन्छु यो कलम दुई चार हरफ लेख ठेगाना पनि लेख्नु नसरुद्दिनले भने तिमीले यति जिद्दी गर्यौ कि मैले आफ्नो कुरा भन्नै पर्ने भयो हुन्छ म लेखाउँला तर त्यो पत्र पढिदिन अर्को गाउँमा को जान्छ नि मैले लेखेको अक्षर म मात्र पढ्न सक्छु वास्तवमा म आफै पनि आफ्नो अक्षर बुझ्दिनँ त्यो मानिसले भन्यो के भनेको यो पढ्न नसकिने हुन्छ रे नसरुद्दिनले भने तिमीसित के लुकाउनु म अनपढ छु तिमीले जे जे भन्छौ त्यसलाई सम्झिनु पनि त पर्यो नि अर्को गाउँमा गएर म तिमीले भनेका कुरा सम्झी सम्झी सुनाउँछु अनि उसले लेख्छ मन पर्छु। गाउँमा लेखपढ गर्ने कोही छैनन्, यसै गरी गरी म आफ्नो जीवन चलाउँछु, दुई चार पैसा यसरी नै पाउँछु। एकपटक यस्तै भयो, एउटा मान्छे चिठी लेखाए, लामो चिठी लेखाए, लेखाउँदै गए। नसुरुद्दिनले भने, भाइ चिठी छोटो गर, तिमीले धमाधम लेखाउँदैछु। नसुरुद्दिनले लेख्दै गए। त्यो मान्छेले पुरा चिठी लेखाएपछि भन्यो, भाइ मलाई त्यो चिठी पढेर सुनाऊ त, केही गल्ती भएको छ कि थाहा हुन्छ। नसुरुद्दिनलाई अप्ठ्यारो पर्यो। उसले भन्यो, पहिले कुरा त यसो गर्नु कानुन विरुद्ध छ, चिठी मेरो होइन, जसको नाममा लेखिएको हो उसैले पढ्नुपर्छ, म किन पढौँ। गाउँले भन्यो, सही कुरा गर्यो, चिठी त जसको नाममा छ उसैले पढ्नुपर्छ। नसुरुद्दिनकी पत्नी ती दुईको कुरा सुनिरहेकी थिइन्। त्यो मान्छे गएपछि पत्नीले, मैले कुरा बुझिनँ, तपाईँले त्यो मानिसलाई भनेको कुरा बिचराको चिठी पढेको भए हुन्थ्यो, छुटपुट पो भयो कि। उसले भन्यो, तिमी किन यस्ता कुरा गर्छौ, घाउमा नुन किन सर्कन्छौ, कसले पढ्ने, मैले जे जे लेखेँ त्यो अन्तसन्त छ, बस यसो कोर्दै जान्छु, धर्कोमा धर्को मात्र लेख्छु, केयरमेट मात्र गर्छु, कुन भाषा हो म पनि बुझ्दिनँ। यो मानिस चलाख जस्तो छ, यदि मैले गलत पढेर सुनाएँ भने ऊ जङ्गी नै थियो, उसले धेरै कुरा लेखायो, मैले पनि सम्झेर राख्न सकिनँ उसले के लेख्यो भनेर। पहिलो कुरा हो, दोस्रो कुन कुरा हो, पहिलो के कुरा हो, दोस्रो कुन कुरा हो, यदि लामो लेखायो त्यो कथा कसरी सम्झिने। त्यसैले मैले पनि उपाय सोचेर भने, चिठी मेरो नामको होइन त्यसैले पढ्न मिल्दैन, जसको नाममा यो चिठी लेखिएको छ त्यसैले पढ्नुपर्छ, मैले पढ्नु गैर कानुनी हो। तिम्रो जिन्दगीको किताब खाली छ भने तिमीले अर्थ कहाँबाट पाउँछौ, खाली जमिन छ भने त्यसमा फुल फुल्ने कसरी, सायद घाँसपात आफै उम्रन्छ होला, गुलाब आफै उम्रदैन, जुही चमेली चम्पा आफै उम्रिँदैन, उमार्नुपर्छ, श्रम गर्नुपर्छ, सृजना गर्नुपर्छ, साधना गर्नुपर्छ, घाँसपात भने आफै उम्रिन्छ। मुल्ला नसुरुद्दिनसित उसका छिमेकीले भने, त्यो मानिसले त्यहाँको हरियो चौर देखे, अर्को चौर पनि हरिए थिए। भित्तामा अडेस लगाएर उसले भने, म नयाँ छु, मलाई बगैँचाको विषयमा केही थाहा छैन, मैले पनि महँगो भन्दा महँगो घाँसको बिउ छरेको थिएँ, उम्रन पनि सुरु भयो, सँगै व्यर्थका घाँसहरू पनि उम्रे, कसरी थाहा पाउने कुन चाहिँ मैले छरेका असले बिउबाट उम्रेका दुबो हुन् र कुन चाहिँ व्यर्थका घाँस हुन्। नसुरुद्दिनले भने, सोझो उपाय छ, दुबैलाई उखेलेर फाल्नु र पछि जुन उम्रिन्छ त्यही हो व्यर्थका घाँस भनेर, जुन फेरि उम्रदैन त्यो दुबो हो। तिमीले जीवनको किताबमा केही पनि उमार्ने प्रयत्न गरेनौ भने पनि व्यर्थका घाँसपात आफै उम्रन्छन्। तिमी चाहिँ त्यहाँ गुलाबको फुल फुलोस् भन्ने चाहन्छौ, न सुगन्ध फैलन्छ, न फुल फुल्छ, न भँवरा आउँछन्, न पुतलीहरू उठ्छन्, न पन्छीले गीत गाउँछन्, फेरि पनि तिमी भन्छौ जीवन व्यर्थ छ। जन्मिने बित्तिकै तिमीले जीवन पायौ, जन्मको समयमा अवसर पाइन्छ, जन्मको सँगसँगै जमिन पाइन्छ, अब यो जमिनलाई तयार पार, गोड ढुङ्गा हटाऊ, घाँसपात उखेलेर मिल्काऊ, बिउ छर, ध्यानको बिउ छर्नु, प्रेमको बिउ छर्नु, आनन्दको बिउ छर्नु, अनि त जीवनमा अर्थ रहन्छ, त्यहाँ काव्य हुनेछ, महिमा हुनेछ, यति भएन भने त जीवन व्यर्थ लाग्ने नै भयो।
काडै संसार फुलको आँखामा फुलै संसार काडको आँखामा काडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काडको आँखामा काडै संसार फुलको आँखामा फुलै संसार काडको आँखामा काडै संसार
फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार। यो जिन्दगीलाई पनि हामी जसरी हेर्न चाहन्छौँ त्यसै गरी अर्थिन्छ यो, यति भन्छु बहकिनी मनको आजको श्रृङ्खलाबाट भने। यदि जेलसँगै रहनुहुने तपाईँ सबैलाई धन्यवाद दिँदै यो बन्द कोठाभित्रको मेरो आवाज तपाईँसम्म पुर्याइदिनु हुने आत्मीय मित्र सुनिल राज भारतप्रति कृतज्ञता व्यक्त गर्दै म महावीर विश्वकर्मा पनि अर्को श्रृङ्खलासम्मको लागि चाहिँ ओझेल पर्छु। हस् जान्छु, अर्को हप्ता आउँछु नि। नमस्कार।
हिरै नमारोस् चित्त शुद्ध होस् मेरो बोली बुद्ध होस् मेरो पैतालाले हिरै नमारोस् राम्रो आँखामा खुल्छ राम्रै संसार काँडको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा ताहा ताहा जुन देखो कालो रातैमा जीवन संगीत सुनो मा सुख पातैमा संगलो मन मा खुल्छ है सङ्गै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार झुल्किन्छ है छाया वस्तु अनुसार काँडाको आँखामा काँडै संसार फुलको आँखामा फुलै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार काँडाको आँखामा काँडै संसार